الحمد لله وكفى ولا عباد الله المصطفى أما بعد. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. واعتصموا بحبل الله جميعا ولا تفرقوا، واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا وكنتم على شفا حفرة من النار فأنقذكم منها، كذلك يبين الله لكم آياته لعلكم تهتدون. صدق الله العظيم وصدق رسوله النبي الكريم. أما بعد، عزیز دوستو بزرگوں، آپ کے سامنے میں نے سورہ آل عمران جو قرآن پاک کی دوسری بڑی سورت ہے کی آیت نمبر 102 اور 103 تلاوت کی، اور یہ دونوں آیتیں میں نے آپ کے سامنے تلاوت کی ہیں، یہ آپ کی سماعت سے ایک مرتبہ نہیں 12 گزری ہوں گی آیتیں، بلکہ ہم میں سے سارے لوگوں کو تقریباً آیتیں یاد بھی ہوں گی. یہ پہلی آیت ہے، یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ ولا تموتن الا وانتم مسلمون. یہ خطبہ نکاح کی پہلی آیت ہے جو ہم نے بار بار ہر نکاح میں اس کو سنا ہے، لہٰذا اس لیے ہمارے سماج سے یہ ایک مرتبہ نہیں کئی بار گزری ہے. ہر آدمی آج اس عمر میں جہاں بیٹھے ہیں 25 سے نہیں سینکڑوں نکاح اٹینڈ کر چکے ہوں گے، اور ہر مرتبہ قاضی صاحب نے اس آیت کو پڑھا اور ہم نے سنا. لیکن ہم میں سے آج 100 آدمی نے ایک سروے کیا جائے تو 5 آدمی شاید اس کا مطلب بتا سکیں، اب آگے 95 اس کا مطلب نہیں ہے. یعنی ہمارے اندر یہ ذوق اور شوق ہی نہیں ہے کہ کوئی چیز بار بار پڑھی جاتی ہے تو اس کے معنی اور اس کے مفہوم کو بھی سمجھا جائے کہ کیوں پڑھی جاتی ہے. جستجو اور تحقیق نہیں ہے ہمارے اندر، لہٰذا ہم سنتے ہیں اور بس سماج سے دل میں اتارتے ہیں اور دل کے بعد. اور یہ دوسری آیت ہے، واعتصموا بحبل اللہ جميعا، اس کے بینر بھی دیکھے ہوں گے، اس کے پوسٹرس بھی دیکھے ہوں گے، بے شمار مواقع پہ اس کو یاد دلاتا جاتا رہا ہوگا، جہاں تفرقہ بازی ہو جائے، جہاں لڑائی جھگڑا ہو جائے، وہ آدمی اس آیت کو کوٹ کرتا ہے. اس کا مطلب ہے، اس آیت کا مطلب ضرور سمجھتا ہے کہ واعتصموا بحبل اللہ جميعا، اللہ کی رسی کو مضبوطی سے پکڑو. اور وہ جانتا بھی ہے کہ اللہ کی رسی ہے کیا، جب ہی بار بار اس آیت کو کوٹ بھی کرتا ہے. یعنی اس کی اللہ کی رسی کا مطلب اس کو نہیں ہے کہ کوئی رسی پکڑا رہا ہے، بلکہ کہتا ہے بھائی آؤ قرآن سے فیصلہ کر لیں. یعنی اس قرآن کو اللہ کی رسی سمجھتا ہے، اور نبی پاک صلی اللہ علیہ وسلم نے بھی قرآن پاک کو اللہ کی مضبوط رسی سے اس کی تشبیہ دی ہے کہ مضبوط رسی. ہم تمہارے درمیان دو ہی چیزیں چھوڑے جا رہے ہیں، ایک اللہ کی کتاب اور ایک میری سنت. جو اس پہ عمل درآمد کرے گا وہ دنیا میں اعلیٰ مرتبہ ہو جائے گا، بلند ترین اس کا مقام ہو جائے گا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس کو بیان کرایا. عزیز دوستو بزرگو، لیکن جو پہلی آیت ہے، یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ ولا تموتن الا وانتم مسلمون، اے لوگوں جو ایمان لائے، اللہ تعالیٰ ایمان والوں سے مخاطب کہ اتقوا اللہ، اللہ سے ڈرو، عام انسان سے مخاطب نہیں ہے کہ مجھ سے ڈرو، ایمان والوں کو ڈرا رہا ہے اللہ. اس لیے کہ وہ سمجھتا ہے کہ اب ان کی اصلاح اور تربیت کی ضرورت ہے، لہذا انہیں اپنا خوف دلا کر ہر وعدے وعید، ہر قانون اور ہر طور طریقے کی پاسداری اور پابندی کراؤ. لہٰذا ایمان والوں کو مخاطب کر کے ڈرایا جا رہا ہے، انسانوں کو مخاطب کر کے نہیں ڈرایا جا رہا ہے. یعنی ڈرنے کا جو حق ہے وہ ایمان والوں کو، اس لیے کہ اس نے اللہ تعالیٰ کی وحدانیت کا اقرار کر لیا، اللہ تعالیٰ کو اپنا ملجا و ماوا مان لیا، اسی کو اپنا بڑا بزرگ مان لیا، اسی کے پر سب کچھ اپنی زندگی کو سچ کر کے وہ اللہ تعالیٰ کی طرف واپس آ گیا. اس نے کہا کہ اب تو ہی میرا رب ہے، اور ہر چیز یا کا نام بدو یا کرتے ہیں، عبادت بھی تیری کریں گے اور مدد بھی تجھے سے مانگیں گے. لہٰذا اللہ تعالیٰ انہیں کو دعا کی فرما رہے ہیں کہ اللہ دین عام تق اللہ حق کا تو کہا تھی، اے ایمان لانے والو اللہ سے ڈرو، جیسا کہ اس سے ڈرنے کا حق کا تو کہا تھی، اس کا حق ہے کہ اس کا خوف کیا جائے، اسے ڈرا جائے، اس کے آگے اپنی زبانوں کو اور اپنے جسموں کو لرزہ باندھان کیا جائے، اس کے آگے آنسو بہایا جائے. وہ دیکھ رہا ہے نہیں دیکھ رہا ہے، سب کو معلوم ہے کہ وہ دیکھ رہا ہے. وہ سن رہا ہے نہیں معلوم سن رہا ہے، سب کو معلوم ہے کہ وہ سن رہا ہے. وہ آپ کی فریاد کی دادرسی کر رہا ہے نہیں کر رہا ہے، لیکن سب کو معلوم ہے کہ دادرسی ہر صورت میں وہ ہماری کر رہا ہے. ہم ناتواں ہیں، کمزور ہیں، طاقت بھی وہی بخشتا ہے. ہم بے دست و پا ہیں، ہماری مدد بھی وہی کرتے ہیں. لہٰذا اللہ تعالیٰ ایمان لانے والوں کو مخاطب ہو کہ یا الذین آمنوا اتقوا اللہ حق تقاتہ، اے لوگوں جو ایمان لائے ہو اللہ سے ڈرو، حقہ تو کہا دے جیسا کہ اسے ڈرنے کا حق ہے, ولا تموتن الا وانتم مسلمون, اور تم کو موت نہ آئے مگر اس حال میں کہ تم مسلمان ہو کر. یعنی موت نصیب اگر ہو تو اسلام کی ہو, مسلمان لفظ کے ساتھ ہو, مسلمان نام کے ساتھ ہو, مسلم اعمال کے ساتھ ہو تو تمہیں موت آئے, ورنہ اس بات کی دعا نہ کرو گے موت ہے. پہلے دیکھ لو کہ تم کتنے مسلم ہو اور کتنے مطیع ہو, کتنے اپنے رب سے ڈرنے والے ہو. جب یہ چیز ہو جائے تو پھر تمہیں موت آئے, اس کے لیے دعا کرو, اس کے لیے جہد کرو, اور مجھے سے ڈرو اس لیے کہ میں تمہارا رب. اور اس کے بعد دوسری آیت جس کے بارے میں نے بیان فرمایا, یہ پہلی آیت ہے جو خطبہ نکاح میں ہم سنتے ہیں, لیکن اس کا مطلب ہمیں نہیں معلوم کہ نکاح ایک خوشی کے موقع پہ اللہ تعالیٰ کا خوف کیوں دلایا جا رہا ہے. یہ خوشی ہے نا, لوگ نئے نئے کپڑے پہن کے آئے ہیں, بہت جگہ تو عجیب عجیب قسم کی پارٹیاں ہوتی ہیں, لوگ ذرا اس سے اس سے بھی استفادہ کر لیتے ہیں, ایسے بھی کرانے ہیں, ڈانس پارٹی بھی ہو جاتی ہے اور ادھر ادھر کا بھی معاملہ, وہ تو خوشی کا موقع ہے. لیکن خوشی کے موقع کے درمیان جو قاضی خطبہ نکاح پڑھ رہا ہے اس میں اللہ تعالیٰ کا خوف کیوں دلا رہا ہے؟ اس لیے دلا رہا ہے کہ جس بنیاد پہ یہ رشتہ ہو رہا ہے, جس بنیاد پہ دونوں جوڑے, ایک ادھر کا اور ایک ادھر کا, ایک مراد آباد کا اور ایک کراچی کا اور ایک مراد آباد کا اور ایک بنگال کا, یہ جس بنیاد پہ رشتہ ہو رہا ہے وہ رشتہ قائم اسی صورت میں رہ سکتا ہے جب دونوں میں خوف خدا موجود ہو, دونوں اللہ تعالیٰ کے ڈر سے ایک دوسرے کے حقوق کی پاسداری کرنے والے ہوں. مرد کو عورت پہ قوام بنا کر اس کے اوپر اس لیے فضیلت دی گئی کہ اس پر اپنا مال خرچ کرے گا, اور عورت کو اس کی بیوی و مطیع بنا کر اس لیے اللہ تعالیٰ نے اس کو خوف دلایا ہے کہ وہ اپنے حقوق شوہر کے حقوق کی پاسداری کرے گی اور کسی ایسے اجنبی شخص کو اس کے بستر پر نہیں بیٹھنے دے گی جسے وہ ناپسند ہوتا, محرم نہ رہے. کیوں دلایا جا رہا ہے خطبہ نکاح؟ اسی لیے دلایا جا رہا ہے کہ دیکھو اگر کوئی مرکزیت ہو سکتی ہے, کوئی بنیاد ہو سکتی ہے دوستی کی, تو اللہ کا خوف ہے. دو آدمی راستے میں چلے جا رہے ہیں اور پھر ساتھ مل جا رہے ہیں, وہاں کون چیز اس کو ایک دوسرے کے حقوق کی پاسداری کرنے پہ مجبور کر رہی ہے؟ اللہ کا خوف کہ میرا پڑوسی ہے, میرا ہم سفر ہے, میرے ذات سے اس کی ذات کو تکلیف نہ پہنچ جائے. لہٰذا وہ آپ کی کہہ رہے کہ بھائی کھانا کھاؤ گے تو میرے ساتھ کھا لو. آپ ٹرینوں میں سفر کرتے ہیں, نہ کنبہ ہے, نہ برادری ہے, نہ قبیلہ ہے, لیکن جب آپ یا آپ کے سامنے والا کوئی مسافر اپنا لنچ کھولتا ہے تو سب سے پہلے آپ کو آفر کرتا ہے. یہ اللہ تعالیٰ کا خوف ہے. خوف وہ بنیاد ہے جو انسانوں کو مجتمع کرتی ہے, اکٹھا کرتی ہے. گھروں میں سب اپنے اپنے کمروں میں الگ سوتے ہیں, لیکن اگر کبھی آسیب کا ذکر ہو جائے رات کو اور خوف آ جائے تو سب اکٹھے ہو جاتے ہیں. تو کیا بنیاد ہے؟ اللہ کا خوف وہ واحد بنیاد ہے جو لوگوں کو مرکزیت فراہم کرتی ہے, لوگوں کو ایک مقام پر اکٹھا کرتی ہے, ایک دوسرے کے قریب لاتی ہے. اس لیے خطبہ نکاح کے موقع پر, ایک خوشی کے موقع پر اللہ تعالیٰ لوگوں کو اس بات پہ قاضی اللہ کا خوف دلائے کہا جا رہا ہے کہ اللہ تعالیٰ سے ڈرو اگر تم اس اچھے رشتے کی پروان چڑھانا چاہتے ہو اور خاندان کو مستحکم دیکھنا چاہتے ہو اور خاندان کو بڑھانا اور پھیلانا چاہتے ہو تو خاندان کے تمام حقوق کی پاسداری اللہ کے خوف سے کرو گے. بیوی کا خوف سے نہیں کرو گے, شوہر کے خوف سے نہیں کرو گے, اللہ کے خوف سے کرو گے. اس بنیاد پر دیا جا رہا ہے. اور اس کے بعد اللہ فرماتے ہیں, ولا تموتن, اللہ تعالیٰ کو یہ بات پسند نہیں ہے کہ کوئی آدمی نان مسلم مرے, ایمان اور عقیدے سے پرے ہو کے مرے. کیوں نہیں پسند ہے؟ اس لیے کہ تمام انسانوں کو جب اس نے دنیا میں بھیجنے کا ارادہ کیا تو تمام ارواح کو جو قیامت ازل سے لے کر قیامت تک اس دنیا میں آئیں گی ان کو جمع کیا, اور جمع کرنے کے بعد ان سے سوال کیا کہ لستو بربکم, کیا میں تمہارا رب نہیں ہوں؟ تو سب نے یہ کہا, قالو بلا شاہدنا, سب نے کہا کہ ہاں آپ ہی ہمارے رب ہیں اور میں گواہی دیتا ہوں. لہٰذا اللہ کو بات پسند نہیں ہے کہ آدمی ایمان اور ایمان اور عقیدے کی بنیاد کے بغیر اس دنیا میں چلا جائے. اس لیے کہ اللہ نہیں چاہتا ہے کہ ایک انسان میرے سامنے بد عہد ہو گیا ہے, اس لیے کچھ عہد کیا اللہ تعالیٰ سے کہ آپ ہی ہمارے رب ہیں اور میں اس بات کی گواہی دے کر دنیا میں جا رہا ہوں. لہٰذا اللہ تعالیٰ کی اب اس انسان کو شرمندہ نہیں دیکھنا چاہتا, اس لیے اللہ تعالیٰ کی بات پسند نہیں. اس لیے اللہ تعالیٰ نے فرمایا کہ ولا تموتن الا وانتم مسلمون, تمہیں موت نہ آئے مگر اس حال میں کہ تم مسلم ہو کر مرو. جیسے میرے پاس سے گئے تھے ویسے ہی میرے دروازے میں حاضر ہو جاؤ. کھوڑ کے بغیر, آلائش کے بغیر, آمیزش کے بغیر, جیسے تم کو میں نے بھیجا تھا ویسے ہی آ جاؤ. دادا قرآن پاک, یہ انبیاء کرام کے سلسلے, یہ تمام سنت مطہرہ ہمارے اندر سے چھوڑی گئی, وہ اسی لیے چھوڑی گئی کہ انسان کو بھولا سبق جو الستو بربکم کی صحت میں سے دیا اسے یاد دلاتا رہے, اور اللہ تعالیٰ کے نبی اور پیغمبر نے اس مشن کو کیا, اور اس کے بعد اس قرآن پاک میں اور سنت مطہرہ نے ہم تمام انسانوں کو اس بات کی توفیق بخشی کہ ہم اللہ تعالیٰ کے اس قرآن پاک کا بھولا سبق لوگوں کو یاد دلاتے رہیں اور کہتے رہیں کہ تم موت نہیں آئے تمہیں کہ تم مسلم. اس لیے درس قرآن بھی ہے, اس لیے قرآن پاک کا پڑھنا ہے, اسی طرح لوگوں کو بلانا اور دوا جمع کرنا ہے और जमा करके लोगों को इस बात की दावत देनी है, जिसमें दावत है अल्लाह का कहना है जो सब लोग वात से मुंह बेबल लाए जमीया भला तफा सको, और देखो आपस में सब मिलकर अल्लाह की रस्सी को मजबूती से पकड़ लो और तफरका मत डालो। ये कुरान जो है ये बुनियाद है इंसाफ की, अमन की, आश्ती की, इस्लाह रहमी की, किता रहमी से बचाती है, लोगों का हक मारने, लोगों का हुकूक गजब करने से बचाती है। लिहाजा अल्लाह से डरो, रस्सी को मजबूती से पकड़ लो। और देखें कि इस कुरान पाक ने बड़े बड़े झगड़े और बड़े बड़े फैसले कर लिए। जब कुरान की बुनियाद बनाई गई तो बड़े बड़े फैसले हो जाते हैं इस कुरान की बुनियाद पे। जहां मैं नहीं मानता तुम नहीं मानते वहां कुरान मनवा देता है, जहां कबीलों और जात और बरादरी में खंजर और तलवारें निकल आती हैं किसी जंग के मौके पर, किसी रंजिश के मौके पर, वहां कुरान अगर कोई आदमी पेश कर दे सब लोग उसको सुनने, इसकी बरकत है, इसकी शहादत है, इससे मुस्तफीद होने की जरूरत है कि इतना इतना रहमत वाला कुरान हमारे घरों में मौजूद है जो हर बार के झगड़े को एक मिनट में मिटा देता है। खेल तमाशा ये नहीं है कि चोरी हो जाए तो कहें कुरान पे हाथ रखो, झूठ बोला तो कुरान पे हाथ रखो, ये नहीं है कुरान का मकसद। कुरान का मकसद ये है कि इससे इस्तफादा करें कि आओ हमारे और तुम्हारे दरमियान जो नजा हो गया है, जो तनाजा पैदा हो गया, इसका हल कुरान में ढूंढे। ये असल में कुरान से मोहब्बत। ये जो कारोबार में तनाजा पैदा हो गया है, कल तक हम दोनों एक साथ बैठते थे, एक दूसरे के गले में बाएं डाल के घूमते थे, कारोबार के दिन दूनी और रात चौगुनी तरक्की की दुआएं करते थे, आज तनाजा हो गया है, तुम्हारे अंदर बदनीयती आ गई और मैं ईमानदार अपने आप को कह रहा हूँ, हालांकि तुम ये समझ रहे हो कि मैं बेईमान हूँ और मैं समझ रहा हूँ कि तुम बेईमान हो, और फैसला करें तो कुरान के अंदर हिदायत मोतजी ने इसलिए कहा कि वहां से समूह अब्दुल्लाह के लिए जमा हो जाए, इसको मुतफरक नहीं, तफरका नहीं पैदा करती, लोगों को मिला देती है, इसलिए अल्लाह की रस्सी को मजबूती से पकड़ लो। भाई बहनों में झगड़ा हो जाए, खानदान में बरादरी में झगड़ा हो जाए तो आओ देखें कि इस्लाह रहने के बारे में क्या कहा गया, किता रहने के बारे में क्या कुरान में लिखा गया है, और इस मामले में नजर पैदा हो गया, इस तनाजे का कुरान ने हमें क्या दिया। बाप मर गया, अल्लाह की हिदायत और नबी सल्लल्लाहु अलैहि वसल्लम की वाजे शरीयत और उनकी बताए अमल के साथ वसीयत नहीं लिखा, डरते ही रह गया, मैं वसीयत कैसे लूंगा, लोग कहेंगे क्या तुम मर रहे हो, वसीयत क्यों लिखूंगा यार, लोग तो परेशान हो जाएंगे, घर वालों को हार्ट अटैक हो जाएगा, यार जरूर बीमार है इसलिए वसीयत लिख रहे हैं। अल्लाह का नबी सल्लल्लाहु अलैहि वसल्लम को मेरा कि मरने से पहले अपनी वसीयत लिख जाओ। ज्यादा क्या हुआ कि बाप तो मर गया, अब भाई बहनों में तफरका पैदा हो गया, तो बात असम हो अब्दुल्लाह जाए जब खान को पेश कर दे जाओ, मुतफरिक ना हो, इसी पर फैसला कर लेते हैं अल्लाह की रस्सी। तो कुरान ने इंसानों के रायत और रहनमाई का सामान पैदा किया हर दौर में, और आज भी कुरान वो मजबूत रस्सी है जो इंसान को तफरके से दूर रख सकती है। आज इस हमारे शहर में जो तफरका फैला हुआ है, जो बदमनी है, जो रस्सिया कसी है, जो एक दूसरे को ऊंचा एक दूसरे को नीचा दिखाने की जंग है, इसका भी वाहिद इलाज जो है उम्मत मुस्लिमा का इत्तेहाद है, जिसकी बात कुरान इस बात को दावत दे रहा है कि वाद असम अब्दुल्लाह जमी आओ अल्लाह की रस्सी को मजबूती से पकड़ लो। तू तुरानी न तू खुरासानी न तू वहां का और न मैं वहां का, मैं तो भाई सर तू भी मुस्लिम मैं मुस्लिम वकाला नहीं मुस्लिम, हम सब ने इस बात का ऐलान किया कि मैं मुसलमान हूँ। वह सब मार्ग मुस्लिम कुरान ने भी साफ साफ कह दिया कि तुम्हारा नाम मुसलमान रखा है, मिन कबल पहले भी होगा भी आज और आज भी। लिहाजा कुरान की रस्सी को मजबूती से पकड़ ले, लिहाजा जितनी भी तफरकबाजी है उसकी दूरी के लिए अल्लाह तआला ने कुरान पाक हमारे उठा रहा है। आज इस दौर में जितनी भी तफरका फैला हुआ है और जितनी भी मसायल और मुश्किलात का हम शिकार हैं, उसका वाहिद हल कुरान पाक की रस्सी को मजबूती से थाम लेने में और शरीयत के अंदर है कि हम उसके ऊपर जुड़ जाएं, वापस आ जाएं। लिहाजा इंसानों को ये समझ लेना चाहिए कि मरकजियत से दूर जो हो गया है उसको मरकज की तरफ वापस आना, और मरकज जो है वो कुरान। लिहाजा हजारों तंजीमों में मजीद तंजीमें बना लो, हजारों बरादरियों में मजीद बरादरियों का अदा पकड़ लो, और उसे तकवीत दे दो, और उसे ताकत फराम कर दो, उसे दो बहुत है दो माला ही उसकी हैसियत दे दो, और एक जो आपके तस्वर में वो जो आ सकता है बड़े से बड़ा इंसान और बड़े से बड़ा मजबूत इंसान वो बना लो, वो तुम्हें तकवीत भी नहीं दे सकता, मरकजियत भी नहीं दे सकता, तुम्हें कुव्वत फराम नहीं कर सकता, तुम्हारी रहनुमाई नहीं कर सकता, लेकिन एक ऐसा मामूली कुरान जो तुम्हारे घर में मौजूद है, जिसके गिनती के हजार सफात भी नहीं है, जिसके अंदर सैकड़ों आयत हैं, वो कुरान की चंद आयतें तुम्हें हिदायत भी दे सकती हैं, रहनुमाई भी दे सकती हैं, तुम्हें मरकजियत की तरफ वापस भी ले सकती हैं, और तुम्हारे तमाम दुखों का इलाज भी कर सकती हैं। अल्लाह फरमाए कि वादा समूह बेअब्दुल्लाह जमी वाला तफा रखो, और कुरान सब मिलकर अल्लाह की रस्सी को मजबूती से पकड़ लो और तफरका मत डालो। और देखिए अल्लाह ने फरमाया कि वला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून, कि तुम्हें मौत ना है, मैं पसंद नहीं करता हूँ कि तुम बदअकीदगी की बुनियाद पर मर जाओ, किसी जात कबीले बुरादी का लेवल लगा कर मर जाओ, मैं तो तुम्हें मुस्लिम देख कर वापिस दुनिया से वापिस तुम्हें अपने पास बुलाना चाहता हूँ। लिहाजा हम आज सबसे पहले इस बात पर गौर करें कि मुस्लिम असल में है क्या, और क्यों इस बात को अल्लाह कुरान पाक कहेगा कि इसके अलावा मैं तुम्हें अपने सामने देखना नहीं चाहता हूँ कि तुम मुस्लिम हुए बगैर मेरे पास आ जाओ। कि मुस्लिम है क्या? कुरान पाक की सूरह मोमिनून में अल्लाह ताला ने बयान फरमाया है आयत नंबर 52 और 54 में कि वइन्ना हाज़िरी उम्मतकुम उम्मतुन वाहिदा वना रब्बुकुम फत्तकून। सूरह मोमिनून 24 में मौजूद है। 52, 53 और 54 आयत में अल्लाह ताला फरमाते हैं कि मैंने ये उस उम्मत को एक ही उम्मत बनाया है और तुम्हारी उम्मत एक ही उम्मत है और मैं तुम्हारा रब हूं, पस मुझी से डरो। अगर तुम चाहते हो कि एक उम्मत रहो और अगर तुम चाहते हो कि तुम्हारे अंदर तफरका ना हो तो पहले मेरी वहदानियत का इकरार कर लो, इसलिए कि मैं रब हूं, मुझसे डरो। और जब मुझसे डरने लग जाओगे तो सलमान का सलमान फारसी, फारस का सलमान फारसी और मदीने का बिलाल, हब्श का बिलाल और मदीने के मक्के के उसमें फारूक एक हो जाएंगे, एक लड़ी में पहुंच जाएंगे, ताना नहीं देंगे। और अगर कोई अगर बिलाल को ये कह देगा कि एक निकटता आपसी हमारा मुआजिन हो जाए तो नबी पसंद ये नहीं कहेंगे कि अल्लाह ने उसे जो फौकियत दी है उसे मिल के रह गया, तुझे जो फौकियत दी है तुझे मिल के रह गया, और जो इस्लाम से पहले ज्यादा मोतबर था इस्लाम में आने के बाद भी उतना ही मोतबर। अगर तुम्हारे अगर इस्लाम से पहले एक ताकतवर शख्सियत के हामिल थे तो इस्लाम में आने के बाद उनको वही रुतबा, वही मुकाम, वही ताकतवर शख्सियत रहेंगे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, उम्मत जो है तुम एक ही उम्मत हो जाओ और अल्लाह ने बात ध्यान फरमाई कि बस तुम्हारे एक होने का मरकजियत बनाने का एक ही तरीका है कि तुम मुझे अपना रब मान लो। और इसी बात को अल्लाह ने सूरह मोमिनून में बयान फरमाया कि वइन्ना हाज़िही उम्मतकुम उम्मतन वाहिदा वना रब्बुकुम फत्तकून, और तुम्हारी उम्मत एक ही उम्मत है और मैं तुम्हारा रब हूँ, बस मुझे से डरो। मगर बाद में लोगों ने अपने दीन को अपनी पसंद के मुताबिक टुकड़े कर दिए। मेरा झंडे का कलर अलग होना चाहिए, ये पगड़ी पीली पहनते तो मैं नीली पहनूंगा, और अगर शेरवानी पहनते तो मैं वेस्टकोट पहनूंगा। कोई फर्क तो होना कि लोग मेरी तरफ आए। अगर मैं सीधे साधे अंदाज में बगैर टोपी लगाए आम इंसानों की तरह घूमूंगा तो लोग मुझे पीर कैसे मानेंगे भाई? लिहाजा मेरे आंखों पादों में अंगूठियां भी होनी चाहिए, गले में माला भी, कोई मुमताज हो ना, कोई जावेद भाई मुझ में फर्क भी तो हो ना, कोई शेर भाई हम एक जैसे जाएंगे तो फिर मुझे लोग बड़े कैसे मानेंगे? तफरके की बुनियाद यहाँ से शुरू होती है। झंडा अलग होना चाहिए। मेरी बैठक अगर वो फर्स्ट पे बैठता है तो मैं गौतकी के ऊपर बैठूंगा, अगर गौतकी पे बैठता है तो मैं छोड़ता है, पता तो चले ना कि ये बड़े पीर हैं ये छोटे पीर हैं, इनके पास जाए से मेरा काम निकलेगा, उनके पास जाए से। अल्लाह ताला कि तुमने आपस में अपने पसंद के मुताबिक इसके टुकड़े किए। दीन तो तुम्हारा एक ही था, मैं ही तुम्हारा रब हूं। तुमने मुझसे डरना छोड़ दिया, मुझसे खौफ खाना छोड़ दिया, लिहाजा बाद में दीन को आपस में टुकड़े टुकड़े कर लिया, और हर गुरु के पास जो है उसी में मगन है। मैं सच्चा हूं, मैंने जो बात कहती है बिल्कुल उठा है, इसलिए मुझ तक सही वही पहुंची है, तुझ तक सही वही नहीं पहुंची। इसलिए मुझे मेरे बुजुर्ग ने कहा था ज्यादा ये बात सच्ची है, लेकिन तुझे तेरे बुजुर्ग ने कहा था खबरदार ये बात गलत है, इसके लिए मैं गर्दन मार दूंगा तेरे। लेकिन ये नहीं कहेंगे कि जी कुरान तो मेरा बुजुर्ग एक ही है मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, जिसके लिए हम तौहीन रसालत और नामो रसालत की रैलियां निकाल रहे हैं। मेरा तो एक ही बुजुर्ग है, उसने तो मुझे दीन के मामले में कोई तफरका नहीं बताया, और न कुरान ने मुझे दीन के मामले में कोई तफरका बताया। ज्यादा अभी से तुम तफरका लाए हो तो ये कहां से लिया? ज्यादा गर्दन मैं इसे मारूंगा कि मैंने जो मेरे बुजुर्ग ने कहा ना वो सच्चा है, वो मेरा बड़ा पीर था, और इसका पीर जो है उसको सही बात नहीं पहुंची, तो लिहाजा ये फर्क हो गया। अल्लाह ताला कुरान पाक में इस बात को सूरह मोमिनून की आयत में 52 और 54 में बयान फरमाया कि देखो बाद में लोगों ने अपने दीन को आपस में टुकड़े कर लिया, और हर गुरु के पास जो कुछ है उसी में बगन है, तो अच्छा छोड़ दो इन्हें इनकी रविश पे, पड़े रहे गफलत में आखिर, मुझे इनकी जरूरत नहीं है, मुझे तो उन लोगों की जरूरत है जो वला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून, जो इस बात का खौफ खाते हो कि जब मरूं तो कलमा तैयबा का वर्द मेरी जुबान से जारी हो, और मैं मरूं तो मुस्लिम और मुत्ती होकर मरूं, अल्लाह ताला का फरमाबरदार बंदा हूं। मुझे तो उन लोगों की जरूरत है, ज्यादा छोड़ दो, अल्लाह ताला लानत कर दे इन लोगों पर जो गुरु और कबीले और अपने अकीदे की बात करते हैं, क्या छोड़ दो तो पड़े रहे अपने गफलत में जब तक चाहे। सूरह मोमिनून की आयत है, लानत कर दी कि लानत ज्यादा लोगों के रहेंगे, बजायर इनके जुब्बा और दस्तार एक ही है, बजायर हमारे माशरे के मोतबर लोग हैं, लेकिन चूंकि दीन की दावत नहीं है, अकीदे की दावत है, बरादरी की दावत है, पीरी और मुरीदी की दावत है, लाल के पड़े हुए हैं गफलत। गलबा मैं उन्हें दूंगा जो अल्लाह की रस्सी को मजबूती से पकड़ेगा, और देखो गलबा मैंने उन्हें ही दिया है जिसने कुरान थामा है। ये जो जत्था और बरादरी बना के झंडे अलग करके और कबीले और आस्थाने अलग करके अलग अलग बैठ गए हैं, ये गुम है अपनी जात में, پھیل نہیں پاتے, پنپ نہیں پاتے, لیکن جو اللہ کی رسی کو مجبوری سے پکڑ لیتا ہے اس کے لیے ہم نے نصرت کا بھی وعدہ کیا ہے, رحمت کا بھی وعدہ کیا ہے, طاقت کا بھی وعدہ کیا ہے, ان کی مدد کا بھی وعدہ کیا ہے, فرشتے بھی میں ان کے لیے بھیجتا ہوں. عزیز دوستو بزرگو, یہ بات اللہ تعالیٰ بیان فرمائی کہ تم کو موت نہ آئے مگر اس حال میں کہ تم مسلم ہو. سب سے پہلے تو یہ دیکھنا چاہیے کہ مسلم ہوتا کون, اس کی تعریف کیا ہے. ہر چیز کی کوئی نہ کوئی تعریف ہے نا. نئی ملاقات ہوتی تو ہم پوچھیں نا آپ کی تعریف, اور جی میرا نام راشد منان ہے, جی میں تعریف ہے نا, اپنا تعارف کرا رہے. مسلم کیا ہے بار بار سنتے ہیں, اور اللہ تعالیٰ اتنی بڑی بات پڑھا ہے کہ تمہیں, تو سب سے پہلے تو یہ سمجھ لینا چاہیے نا کہ مسلم ہوتا کون ہے, کہ جس کے لیے اللہ تعالیٰ اتنی بڑی بات بیان فرما رہا ہے کہ تمہیں موت نہ ہے اس حال میں کہ تم مسلم ہو. اللہ تعالیٰ بیان فرماتے ہیں دوستو بزرگو, قرآن پاک میں سورہ بقرہ میں اللہ تعالیٰ نے مسلم ہونے کی تعریف کی ہے. آیت نمبر 130 اور 131 میں اللہ تعالیٰ نے مسلمان ہونے کا اور مسلم ہونے کا جو اعلان کیا ہے اس کی تعریف بیان فرمائی ہے, اور بیان فرمایا یہ سورہ بقرہ کی آیت نمبر 130 اور 131 میں کہ ابراہیم تو وہ شخص ہے جس کو ہم نے دنیا میں اپنے کام کے لیے چن لیا. ابراہیم اسلام کی بات بیان فرمایا جو ہمارے جد امجد ہیں. اللہ تعالیٰ ان کے بارے میں بیان فرمایا ہے کہ ابراہیم تو وہ شخص ہے جس کو ہم نے دنیا میں اپنے کام کے لیے چن لیا ہے, اور آخرت میں اس کا شمار صالحین میں کروں گا. اتنی بڑی بات اللہ تعالیٰ حضرت ابراہیم علیہ السلام کے بارے میں بیان فرما رہا ہے کہ میں نے اس کو اپنے کام کے لیے چنا ہے, اور آخرت میں اس کا شمار میں صالحین میں کروں گا, صالحین میں ہوگا. اس کا حال یہ تھا کہ جب اس کے رب نے اس سے کہا کہ مسلم ہو جا, تو اس نے فوراً کہا کہ مالک میں تو تیرا مسلم ہو گیا. کیوں چاند نہیں کی, سورج کو دیکھا, چاند کو دیکھا, ستارے کو دیکھا تو کہا یہ میرا دیوتا ہے, بڑا چمک رہا ہے, خوبصورت ہے, ٹھنڈی روشنی آنکھوں کو اچھا لگ رہا ہے. خود ہی حق تلاش کیا اس نے خود ہی. پھر چاند جب غالب آیا, اتنا چھوٹا دیوتا, یہ بڑا دیوتا ہے, یہ اس کی روشنی بھی ٹھنڈی ہے اور یہ پوری دنیا کو روشن دی, یہ واقعی یہ ہو سکتا ہے. رب حق کی تلاش تھی اسے, وہ صالحیت کی طرف جا رہا تھا, تو میں نے اسے ہدایت کا راستہ دکھایا. تو چوں چاند کو دیکھ کے کہنے لگا کہ یہ میرا رب ہوگا. قرآن میں یہ باتیں ساری بیان کی. اور جب صبح صبح دکھا کہ نہیں, چاند تو ڈوب گیا, ڈوب جانے والا میرا رب نہیں ہو سکتا. جو چھپ جائے, جو پردہ کر لے, جو آشکار نہ ہو, میرا رب نہیں ہو سکتا. یہ سورج کی روشنی بڑی, اس نے تو پورا الاؤ روشن کیا, ایک ایک چیز سوئی دے کے جائے تو زمین پہ مل جاتی ہے. چاند میں تو ہم تو اپنا پیسہ بھی سکا بھی نہیں تلاش کر سکتے, لیکن سوئی بھی تلاش کر لیتے ہیں سورج کی روشنی, بلکہ ذرا بھی گر جائے تو ہم ڈھونڈی نکالتے, دیکھیے نا یہی میرا رب ہے. جب اللہ نے کہا کہ جب اس کو میں نے ہدایت دی, تو اس نے کیا اعتراف کیا, انی وجہ تو وجہ للذی فطر السماوات والارض حنیفا وما انا من المشرکین. اے میرے رب, میں ان تمام آشیوں کو دیکھ کر, اب حق تو نے جب مجھے تیز میری طرف بھیج دیا ہے, تو میں نے اس حق کو پہچان لیا ہے, اور اب میں اپنا منہ تمام اطراف سے موڑ کر ٹھیک تیری طرف کرتا ہوں, اور میں واشگاہ فلان کرتا ہوں کہ مجھ مشرکوں میں سے نہیں ہوں. اور پھر نمرود نے اسے آلاؤ میں پھینک دیا, جب تک اس نے کہا وقال اننی من المسلمین, میں صرف اور صرف مسلمان, اول بھی مسلمان, آخر میں مسلمان, علاوہ میں پھینکنے سے پہلے بھی مسلمان, علاوہ میں ڈالنے کے بعد بھی مسلمان. میں نے تو اس کو پہچان لیا رب, میں نے تجھے پہچان لیا, آشنا ہو گیا میں. اس لیے اللہ تعالیٰ نے اس کی تعریف کرتے ہوئے سورہ بقرہ میں بیان فرمایا کہ 130 اور 131 میں کہ ابراہیم تو وہ شخص ہے جس کو ہم نے دنیا میں اس کو اپنے کام کے لیے چن لیا, اور آخرت میں اس کا شمار صالحین میں ہوگا. اور اس کا حال یہ تھا کہ جب اس نے اپنے رب سے کہا, اس کے رب نے اس سے کہا کہ مسلم ہو جا, تو اس نے فوراً کہا کہ میرے رب, میں تو کائنات کے مالک کا مسلم ہو گیا. مسلم کا مطلب یہ ہے کہ اپنی زندگی کو, اپنی تمام تر حکمرانی کو, اپنے تمام تر اختیارات کو کسی کی ذات کے حوالے کر دیا, یعنی میں کچھ نہیں اور تو ہے سب کچھ. جیسے ایک بچہ اپنے, چھوٹا بچہ اپنے والد کی جو سرپرستی میں سب کچھ اس کے حوالے کر دیتا ہے. روڈ پار کرنا ہے تو انگلی وہ پکڑائے گا, چلنا ہے تو انگلی وہ پکڑے گا, پیسے چاہیے تو وہ دے گا, کھانا دے گا, وہ دے گا, اس کو کوئی ڈیمانڈ نہیں ہوتی ہے. وہ اپنے آپ کو پوری طرح اپنے والدین کا فرما بردار کر چکا ہوتا ہے, اور والدین اس کی تمام خبر گیری کر رہے ہوتے ہیں. لیکن جیسے جیسے اس بچے کو شعور آتا جاتا ہے, تو پھر وہی قبیلہ اور قبلہ الگ ہونا شروع ہو جاتا ہے. بابا آپ نے بات کی تو مجھے اچھی نہیں لگی, نہیں نہیں آپ جو کہہ رہے ہیں میں نہیں مانتا, یہ صحیح نہیں, یہ صحیح ہے, الیونٹری میں نہیں بیٹھیں گے جی, وہ سی این جی آ رہی ہے اس میں چلیں گے جی, نہیں نہیں میں تو بس میں نہیں جاؤں گا, میں رکشے جاؤں گا. ہر جگہ ہی لڑاؤ, ہر جگہ تفرقہ, اس لیے کہ وہ مسلم ہونے کی حد سے نکل گیا, اس نے اپنا قبلہ الگ کرنا شروع کر دیا. لیکن جب تک چھوڑا تھا وہ مسلم تھا, مدعی تھا اپنے والدین کا, لہٰذا اسے وقت پہ اسکول بھی جانا نصیب تھا, ڈریس بھی, کپڑے بھی, سب چیزیں اس کے والدین اس کا اہتمام کر. جب بڑا ہو گیا سرکش ہو گیا, پھر نہ باپ کی سنتا ہے نہ ماں کی سنتا ہے. لہٰذا اس نے اپنا قبلہ الگ کر لیا. لہٰذا ایک گھر میں ایک ہی والدین کی تربیت کرتا, چھ بچوں میں سے چھ کی تربیت مختلف ہوتی ہے, چھ کا قبلہ الگ ہوتا ہے, چھ کی باتیں الگ ہوتی ہے, چھ کی سوچ الگ ہوتی ہے, چھ کا انداز گفتگو الگ ہوتا ہے. کوئی تیز بولتا ہے, کوئی دھیما بولتا ہے, کوئی آنکھیں نیچی کر کے بولتا ہے, کوئی آنکھیں اونچی کر کے بولتا ہے. اس لیے کہ تفرقہ وہ الگ الگ ہو گیا, سوچ الگ الگ ہو گئی. مسلم اموتی اپنے والدین کے دوست نکل گئے, دادا مسلم اموتی نہیں رہے, دوسرا بزرگ. بالکل ٹھیک ہے یہ بات, قرآن ہم کہہ رہا ہے, اس کی مثال میں نے آپ کے سامنے بیان کی. اس لیے تھوڑا پانی دے. تو مسلم کے معنی اللہ کے آگے سر اطاعت کو خم کر دینے والا, جھکا دینے والا. اور قرآن نے ایک نہیں سینکڑوں مقامات پہ مختلف انداز میں اس کی تعریف کی ہے. صاف صاف مانے مسلم کے جو ایک عام مانے, جو بالکل عام مانے ہے, وہ یہ ہے کہ خدا کے آگے سر اطاعت کو تسلیم کر دیا گیا. قرآن ہی مانے, عام مانے تو کسی کے نذرانے میں اپنے آپ کو پیش کر دیا جائے, کسی کی ریت بن جائے, یہ عام مانے. قرآن کے معنی میں مسلم کا مطلب ہے خدا کے آگے سر اطاعت کو خم کرنے والا, جیسا ابراہیم علیہ السلام کے بارے میں بیان کرنا ہے. قرآن معنی یہ ہے کہ سر اطاعت کو خم کر دیا جائے, اور قرآن نے مسلم اموتی ہونے کا آرڈر دیا ہے. آپ سے التجا نہیں کی, آرڈر دیا ہے. اور قرآن کے آرڈرز کو آپ سنیں کہ کہاں کہاں اس نے آرڈر دیا ہے. قرآن نے آپ سے یہ کوئی دل دیکھو پلیز نہیں, قرآن نے صاف کہا ہے کہ زندگی اگر رہنی ہے, زندگی گزارنی ہے تو مسلم اموتیوں کو گزارنی. آرڈر کہوں گا میں اس کو, اس کو نصیحت نہیں کہوں گا. واشگاف آرڈر دیا ہے. پہلا آرڈر سورہ حج کی آیت نمبر 78, قائم ہو جائے اپنے باپ ابراہیم کے ملت پر. پہلا آرڈر ہے یہ سورہ حج کی آیت نمبر 78, قائم ہو جائے اپنے باپ ابراہیم کی ملت پر, جس کا ذکر میں نے آپ کے سامنے اوپر کیا. سورہ بقرہ کی آیت نمبر 1, اللہ تعالیٰ اپنے باپ ابراہیم کی ملت پر قائم ہونے کا آرڈر کر رہے ہیں. سورہ حج کی آیت نمبر 78, قائم ہو جائے اپنے باپ ابراہیم کی ملت پر. اللہ نے پہلے بھی تمہارا نام مسلم رکھا, اور اس قرآن میں بھی تمہارا نام مسلم رکھا. یہ آرڈر ہے, آرڈر نمبر 1. تو اللہ کے آرڈر کے بعد کوئی آرڈر چل سکتا ہے؟ کوئی قبیلہ بن سکتا ہے؟ کوئی یہ کہہ سکتا ہے کہ میں مسلم نہیں رہوں گا, میں تو دیوبندی رہوں گا, میں تو بریلوی رہوں گا, میں تو نقشبندی رہوں گا, اور پتہ نہیں کتنے کتنے نام ہیں. ایک صاحب کے نام کے آگے نام پڑھنے میں مجھے, میں دیکھا تو میرے 59 سیکنڈ ضائع ہو گئے. مسجد لو کسر رہو, نقش بندی اور پتہ نہیں کیا کیا, تورانی اور فلاں. آپ پڑھیں جو اس کے بینر لگے ہوتے ہیں, آپ کئی بار آپ دیکھیں گے 59 سیکنڈ آپ کے لگ جائیں گے اس کا نام پڑھنے میں. اعلیٰ حضرت علامہ فلاں ڈیم کا کر کے آپ پورے گھر ہی دیکھیے گا, 59 سیکنڈ پورے لگیں گے. اللہ نے تیرا نام مسلم رکھا ہے, خوبصورت نام, پیارا نام. اور آرڈر دیا اس نے بھی کہ قائم ہو جائے اپنے رب عباد ابراہیم کے ملت پر. اس نے پہلے بھی تمہارا نام مسلم رکھا تھا اس قرآن میں. کبھی بچے نے کبھی نام بدلا ہے؟ ہمارے بچوں نے جو بچپن میں رکھ دیا وہی نام چل رہا ہے, مجبور ہیں اس نام کو بدل ہی نہیں چل رہے. ہم کیسے مسلمان ہیں کہ ہم نام بدل دیتے ہیں؟ قرآن نے ہمیں نام دیا اور ہم نام بدل رہے ہیں. میرے بیٹے نے, میں نے اپنے باپ کا, ہمارے باپ نے اپنے باپ کا رکھا ہوا نام تعلیم دے کے استعمال. لیکن مسلمان واحد ایسی قوم ہے, بدقسمت قوم, جو مسلم ہونے پر فخر نہیں کرتی, باقی نام پر فخر کرتی. جبکہ اللہ تعالیٰ آرڈر دے رہا ہے کہ قائم ہو جائے اپنے باپ ابراہیم کی ملت پر, اللہ نے پہلے بھی تمہارا نام مسلم رکھا اور اس قرآن میں بھی تیرا نام مسلم رکھا. اور پھر سورہ یونس کی آیت نمبر 72, حضرت نوح علیہ السلام کو مخاطب کرتے اللہ تعالیٰ نے کہا کہ میرا, حضرت نوح نے اللہ تعالیٰ کو مخاطب کہا کہ میرا اجر تو اللہ کے ذمہ ہے, اور مجھے حکم دیا گیا کہ میں مسلموں میں شامل ہو کر رہوں. حضرت نوح علیہ السلام سے اللہ تعالیٰ نے اس بات کا آیت نمبر سورہ یونس کی 72 میں اقرار کرایا. حضرت نوح علیہ السلام فرمایا کہ میرا اجر تو میرے رب کے پاس ہے, میں تجھ سے تو کوئی اجر نہیں مانگتا. میں جو تجھے دعوت دیتا ہوں اور جس کے نتیجے میں تیری تصدیق اور تیرے تمسر کا نشانہ بنتا ہوں, میں نے کہا اس دعوت کے سلسلے میں کبھی تجھ سے پائی پیسے مانگے؟ میں تو تجھے کہتا ہوں آؤ, اچھی باتوں کی طرف آؤ, دین کی طرف آؤ, ایمان کی طرف آؤ, روشنی کی طرف آؤ, تو کیا میں نے تمہیں کبھی کوئی پیسے مانگے؟ نہیں, بلکہ میری توانائی اور میری صلاحیت تیرے آنے کی طرف ضائع ہوتی ہے. میں اس کا کوئی اجرت تو تجھ سے نہیں مانگتا. میرا اجر تو اللہ رب العالمین کے پاس ہے, جس کا میں متی ہوں, جس نے مجھے متی ہونے کا حکم دیا, جس کے حکم پر عمل پیرا ہو کر میں تیرے پاس چل رہا تھا. لہٰذا آج کے دور میں کوئی انسان دین کی دعوت دینے کے لیے کسی گھر پہ جاتا ہے اور اس سے کوئی پائی پیسے اجرت تو نہیں مانگتا ہے, اسے صرف یہی کہنے جاتا ہے نا کہ بھائی صاحب میرے گھر میں درس قرآن ہے, اللہ اور رسول کی دین کی باتیں ہوں گی, شریعت کی باتیں ہوں گی, उससे आपको पाई पैसे नहीं मांगता बल्कि अपने घर पर उसको बुला के चाय पिलाता है, तो वो इस बुनियाद पर जाता है कि अल्लाह का मोती है। उसने कहा मैं इसका अजर तो अपने रब से लूंगा, लिहाजा मैं अपने वक्त को इस काम में सर्फ इसलिए करता हूँ कि इसका अजर मेरा अल्लाह रब्बुल आलमीन के पास। आपको कितनी कितनी जगहों पर बुलाया जाता है, मुझे कितनी कितनी जगह पर बुलाया जाता है, सारे लोग कितनी कितनी जगह पर अपना पैसा रक्षा टैक्सी भागम भाग, क्यों? कि मेरा इसका अजर तो मेरे रब के पास है, मैं तो आपसे कुछ नहीं मांग रहा, मैं तो आपसे सिर्फ दरख्वास्त करता हूँ, इस तरह करता हूँ कि आप इस प्रोग्राम में शरीक हो जाइए, इसलिए कि मैं मुती होना चाहता हूँ, मैं अल्लाह ताला का फरमाबरदार बंदा बनना चाहता हूँ। फरमाबरदारी का तकाजा है कि अल्लाह ताला ने इस दीन को दूसरे दीन पर गालिब करने का मुझे हुक्म दिया, लिहाजा मैं आपके पास आता हूँ कि मैं अकेले तो नहीं कर सकता मेरे भाई, लिहाजा और सब मिलकर इस दीन के लिए जद्दोजहद करें और गालिब कर दें। दूसरे बुजुर्गों, अल्लाह ताला ने सरकार तस्लीम खर्च में कम कर देने का नाम मुस्लिम रखा, उसका वाशिका वादा दिया, जैसे सूरह की आयत नंबर 70 में मैंने आपको बयान किया और सूरह यूनुस की आयत नंबर 72 में हज़रत नूह अलैहिस्सलाम से अल्लाह ताला ने इस बात का इकरार करवाया कि मेरा अजर तो अल्लाह रब्बुल आलमीन के पास है और मुझे हुक्म दिया गया कि मैं मुसलमानों में शामिल हूँ। ऑर्डर है ना, हुक्म, लेकिन हुक्म का लफ्ज इस्तेमाल, मैंने कहा ना कि ऑर्डर था, ये लजात नहीं है, नसीहत नहीं है, ऑर्डर अल्लाह का कि भाई मुसलमान हो जाओ। हज़रत नूह को कह रहा है कि मैंने हुक्म दिया तुझे, अल्लाह ने मुझे हुक्म दिया कि तुम मुसलमान हो, इसी नाम पर पा करो। फिर हजरत इब्राहिम ने क्या दुआ की, आखिर इस मुस्लिम लफ्ज में कोई बरकत है, कोई खूबी है, जब भी तो हजरत इब्राहिम अलैहिस्सलाम ने दुआ की। ये भी एक ऑर्डर की सूरत में कुरान पाक में मौजूद है, अल्लाह ताला सूरह बकरा की आयत नंबर 128 में हजरत इब्राहिम अलैहिस्सलाम की दुआ नकल कर रहे हैं, हजरत इब्राहिम ने की कि हमारे रब हमको अपना मुस्लिम बनाए। कुछ बात है जो हजरत इब्राहिम अलैहिस्सलाम मुस्लिम बनाने की बात कर रहे हैं, कोई खूबी, कोई टाइटल तो है इसमें, कोई जाजबियत और कोई रोशनी तो है ना, जिसके लिए हजरत इब्राहिम अलैहिस्सलाम जलील कदर, जिसकी गवाही अल्लाह खुद कुरान में दे रहा है, वो दुआ करे कि अल्लाह ताला तू जब तक मुझे जिंदा रख मुस्लिम बना कर जिंदा रख। अल्लाह ताला बयान फरमाते कि अरे हमारे रब हमको अपना मुस्लिम बना और हमारी नस्ल से एक उम्मत को पैदा कर दे जो तेरी मुस्लिम हो, सूरह बकरा की आयत नंबर 128। खुद भी मुसलमान होने की दुआ कर रहे हैं और नस्ल को की फैलाने की दुआ कर रहे हैं, उम्मत बनाने की दुआ कर रहे हैं, उम्मत के सारे लोगों को मुसलमान होने की दुआ कर रहे हैं। कोई खूबी, कोई बात, कोई चीज है ना मुस्लिम होने में? क्यों? उन्हें पता था कि आतिश नमरूद से बचाने वाले जात तो रब की थी ना, मेरे मुसलमान होने की वजह से, मुस्लिम होने की वजह से, मोती होने की वजह से ये टाइटल मुझे मिला कि बच गया आतिश नमरूद से, रहती दुनिया तक। इंसान की अकल हैरान है कि आग के लाओ में इंसान जिंदा कैसे रहा। आज फायर प्रूफ लिबास बनाए गए हैं लेकिन इस हद तक है कि जल्दी घुसा जाए और जल्दी निकल आया जाए, या झुलसा ना जाए, रोएं और बाल ना जल जाए। फायर प्रूफ लिबास ऐसा नहीं कि आप उसके पहन के आग में कूद जाए, फायर प्रूफ लिबास सिर्फ इसलिए बनाया गया है कि बस आपका वक्ती मसला हल हो जाए कि आपको कहीं झुलस ना जाए, उसकी लपट ना लग जाए, कोई चीज जल ना जाए, लेकिन उसे ऐसा नहीं बनाया गया कि आप उसके पहन के कूद जाए। लेकिन आतिश नमरूद में कूद पड़ा इश्क, जो शायर ने कहा कि बेधड़क कूद पड़ा आतिश नमरूद में इश्क, मैं वे तमाशा है दुनिया की अकल हैरान है। देखे ना, कूद गया, मतलब है अंजाम क्या हो रहा है, पता चल रहा है कि आग का लौ दहकाया जा रहा है। इब्राहिम अलैहिस्सलाम खामोश और बिल्कुल बैठे अल्लाह ताला के दास पर भरोसा, तवक्कल देखिए, क्या एक मिनट में आग का लौ तैयार हो गया? दिन लगे, दिन अय्याम लगे, हजरत इब्राहिम को खबर मिल रही है कि तेरे लिए सदा की तजवीज कर दी गई है, फौरन एक माफीनामा लिख के नमरूद की भेज देते, गलती हो गई भाई माफ कर दो, आइंदा नहीं करूंगा, मेरा रब ने मुझे मुस्लिम बनाया है, मैं तो वाजिबाब उसके ऑर्डर पे चल रहा हूँ, मुझे किस बात की फिक्र है, उसने ही मुझसे मुसलमान होने का टाइटल दिया है, वही मुझसे मुसलमान होने का टाइटल छीन सकता है, मैं तो मुस्लिम होती हूँ, आग के अलावा देखते रहे देखने लो, मेरा रब ही मेरी मदद करेगा और अल्लाह ने उसकी मदद फरमाई। बुजुर्गो, जहाँ हज़रत इब्राहिम अलैहिस्सलाम ने दुआ की जो सूरह बकरा की आयत नंबर 128 में जान हुई है कि हमारे रब हमको अपना मुस्लिम बना दे और हमारी नस्ल से गुम्मत पैदा कर दे जो तेरी मुस्लिम है। ख्वाहिश देखें हमारी नहीं आती कि नबी एक उम्मत की पैदाइश की दुआ कर रहा है और उसकी मुती होने की दुआ कर रहा है, और हमारी ख्वाहिश नहीं है कि मेरा बेटा, मेरा भाई, मेरा दोस्त भी मेरी तरह मुसलमान हो जाए, मेरी तरह नमाजी हो जाए, मेरी तरह कुरान पढ़ने वाला हो जाए, मेरी तरह नेक काम करने वाला हो जाए। कोई तरगीब नहीं देते, कोई नसीहत नहीं करते, कोई डराते धमकाते नहीं है कि यार तुम भी अच्छे बन जाओ, यार ये काम बुरा है जो ना किया, तो या और मिलकर हम अच्छे अच्छे काम करें। नहीं जो कुछ कुछ है मेरे लिए, जैसे खाना छुपा के खाते हैं खाना वाले, ज्यादा ईमान भी छुपा कर रखते हैं। नमाज सिर्फ मैं पढ़ लूँ, तहज्जुद मैं पढ़ लूँ, किसी को तलकीन ना करूँ, कुरान के दर्स में मैं चला जाऊँ, किसी को तलकीन ना करूँ। अजीज दोस्तों ऐसा नहीं है, अगर ऐसा होता तो एक नबी जलील कदर नबी इब्राहिम खलीलुल्लाह जिसका नाम है, वो कभी दुआ नहीं करते कि एक उम्मत बना और उम्मत को भी मुस्लिम बना। लिहाजा हमें दुआ भी करनी चाहिए और ये वाशराफ ऑर्डर है कुरान का, इस पर अमल पैरा भी होना चाहिए। और फिर अल्लाह ने इस बात की तस्दीक कर दी, अल्लाह ताला ने इस बात की तस्दीक कर दी, हजरत इब्राहिम अलैहिस्सलाम की जो दुआ थी अल्लाह ताला ने सूरह आल इमरान में उसकी तस्दीक कर दी कि इब्राहिम ना यहूदी था ना नसरानी बल्कि वो एक मुस्लिम था। अल्लाह ने तस्दीक कर दी कि इब्राहिम की दुआ मैंने सुनी और इब्राहिम ने जिस बात का मुझसे मदद मांगी थी, जिस बात की दुआ की थी, मैं ना रब्बी ला समी दुआ, बेशक मैं दुआओं का सुनने वाला हूँ, चाहे वो खामोशी से मांगी हो, चीख के मांगी हो, पुकार कर कही गई हो, दिल में कही गई हो, मैं दुआओं का पूरा करने वाला हूँ। मैंने हजरत इब्राहिम अलैहिस्सलाम की दुआ सुनी और मैं इस बात की तस्दीक करता हूँ। आले इमरान की आयत नंबर 67 ये बता रही कि इब्राहिम ना यहूदी था ना नसरानी था बल्कि वो एकसू मुस्लिम था। वकाला इन्नी मिना मुस्लिमीन, उसने इस बात का बरमला इतराफ कर दिया था, मैं सिर्फ और सिर्फ मुसलमान हूँ, वना अना मिनल मुशरिकीन, मैं तो मुशरिकों में से नहीं हूँ। जो मेरा रब मुझे हुक्म देता है मैं उसका पैरोकार हूँ, जो मेरे रब हिदायत देता है मैं उसका अतात गुजार हूँ। यहाँ तक कि वो कहता है कि इस्माइल को ज़बह कर दो तो मैं इसका अतात से हमने इतने भी सर तस्लीम हम किया और अपनी प्यारी औलाद को अल्लाह के सामने कुर्बान करने के लिए कोई कसर नहीं छोड़ी। बेटे ने कहा हाथ बांध दो तो हाथ भी बांध दिया, पट्टी बांध अपने आंखों में बांध लो तो पट्टी भी बांध ली, छुरी तेज कर लो तो छुरी भी तेज कर ली। इसलिए मैं तो मुस्लिम हूँ, मोती हूँ, अल्लाह ने मुझे हुक्म दिया, मैं अपने नफा नुकसान का जिम्मेदार नहीं हूँ। मेरे नफा नुकसान की जिम्मेदारी का सिर्फ अल्लाह की बात है। वो मुझे दुख देना चाहे तो कोई साथ रोक नहीं सकती, मुझे सुख देना चाहे तो कोई छीन नहीं सकता। मेरे निवाले जितने मेरे मुकद्दर में आज की तारीख में है, दुनिया इधर से उधर जाए, कर्फ्यू लग जाए, माशाल्लाह आ जाए, मुझे मेरे वो निवाले मिल जाएंगे। ये परिंदे सुबह अपने घोंसलों से बगैर दाने के निकलते हैं, कोई स्टोरेज तो नहीं होता, लेकिन अपने घोंसलों में वापस बिल्कुल सैराब होकर पहुंचते हैं और रात भर अल्लाह की किबलाई को बयान करते। सुबह सबसे पहले आवाज जो है अजान से पहले परिंदों की चहचाने क्या थी, अल्लाह की किबरियाई को बयान कर रहे होते। अल्लाह ने कहा देखा तुम साया जो तुम्हारे दाएं और बाएं गिरता है वो साया नहीं है, वो अल्लाह ताला की कुछ सजदा रेज करता हुआ चलता है, उसकी हम्द और सना करता हुआ चलता है साया। दोस्तों बोलते तमाम मखलूकात जो है अल्लाह ताला की बजाने पर उसकी उसकी किबरियाई के इजहार में लगी, सिर्फ नहीं लगा हुआ तो इंसान नहीं लगा हुआ और नहीं लगा हुआ तो मुसलमान नहीं लगा हुआ। उसने तफरका कर दिया उम्मत में, वाशराब अंदाज में इसकी कीमत टुकड़े टुकड़ा तो नहीं कहना चाहिए, कीमा बन गया इसका। लिहाजा अल्लाह ताला फरमाते हैं कि तमाम चीजों का इलाज जो है, अगर अब भी चाहते हो कि दुख की वजह सुख मिल जाए, बदअमनी की जगह अमन हो जाए और बदहाली की जगह खुशहाली आ जाए, तो अल्लाह ताला कहते हैं अब भी चाहते हो तो अपने आप को मुस्लिम तो बना लो और फिर इस्लाम जो मजहब है उसी के पैरोकार बन जाओ, उसी में शामिल हो जाओ। और अल्लाह ने इस बात का इकरार किया है कि इन दीन इंदल्लाह इस्लाम, ए मुसलमानों दीन तो मेरे नजदीक सिर्फ इस्लाम है, कोई जात नहीं है, कोई बिरादरी नहीं है, कोई कबीला नहीं है, कोई जमात नहीं है, बल्कि मेरे नजदीक दीन तो सिर्फ इस्लाम है। कि मैं तुम्हारे अंदर सिर्फ दो खूबियां देखना चाहता हूँ कि तुम मुस्लिम हो और दीन तुम्हारा इस्लाम है, तुम्हें मौत ना है, वकाला इन नहीं मिला, तुम्हें मौत ना इस सूरत में कि तुम बेईमान हो कर मर जाओ। इसलिए कि मैं नहीं चाहता कि तुम्हारे दरबार में शर्मिंदा आ जाओ, मैं चाहता हूँ कि तुम्हारे दरबार में इज्जत के साथ आओ, जिस इज्जत के साथ हमने तुम्हें दुनिया में भेजा था उसी इज्जत के साथ वापस आ जाओ, और जितने होमवर्क दिए थे उतने होमवर्क मुकम्मल करके मेरे दरबार में सुरखुरू हो गया, मेरे रूबरू खड़े हो जाओ। और फरिश्ते जरूर शांति की दुआ कर रहे हो तो जो सलामा करें कालू सलामा सलामा, मेरी तो खुशी इस बात पर होगी। हम अपने बच्चों को क्या नसीहत करते हैं कि मेरे लिए मुसरत और खुशी का दिन कौन सा होगा, जब तू बीए की डिग्री लेके आएगा, एमए की डिग्री लेके आएगा और जो चार्टर्ड अकाउंटेंसी की डिग्री आएगा, लोग वाह-वाह करेंगे तो मेरे दिल को राहत और चैन नसीब होगा। अल्लाह की भी ख्वाहिश है कि जब तख्त अफरोज हो जाए, वो जलवा अफरोज हो जाए और जब पूरी महशर एक जगह इकट्ठे हो जाए तो कालू सलामा की सदाएं आ रही हो और रब के मानने वालों की तादाद उन काफिरों पे और मुनाफिकों पे भारी हो, हर तरफ से कालू सलामा काल, अल्लाह के नेक बंदे अल्लाह के दरबार में आ गए हैं, हर तरफ से कालू सलामा, हर तरफ से कालू सलामा, हर तरफ से। اللہ نے فرمایا کہ تمہارے میرے نزدیک تو یہ ہے کہ تم میرے مسلم ہو جاؤ, اور میں اس بات کی اطہار کرتا ہوں, خواہش کرتا ہوں کہ ولا تموتن نہ اللہ وان تم مسلم ہو, میری ایک ہی خواہش ہے کہ تمہیں موت نہ آئے اس صورت میں کہ تم مسلمان ہو جاؤ. اور پھر اللہ تعالیٰ بیان فرماتا ہے کہ تم ایک تو مسلمان بن جاؤ اور دین اسلام کو اپنا مذہب مان لو, اس لیے کہ ان دین عند اللہ اسلام, بے شک اللہ کے نزدیک تو دین صرف اسلام, سلامتی کا دین, مذہب کا دین, محبت کا دین, جو حبشی کو فارس کے سلمان فارسی سے جوڑتا ہے, جیسے عمر کی دبدبے اور روب کو اسلام میں جب حکومت مل جائے تو بالکل ایک ایسی حکومت میں تبدیل کر دیتا ہے کہ جو اللہ تعالیٰ سے خوف کھاتا وہ بندہ ہو جائے, جو کبھی لوگ برادری کی بنیاد پر لوگوں کو نہیں اکٹھا کرتا بلکہ دین کی بنیاد پر لوگوں کو اکٹھا کرتا ہے, جو لوگوں کو ایک ہی بات کا اعلان کراتا ہے کہ میں مسلمان ہوں اور میرا مذہب اسلام ہے, لہذا تفرقے ختم ہو جاتے ہیں, جھگڑے ختم ہو جاتے ہیں. مدینے کی سلطنت میں کبھی ذات اور برادری کا جھگڑا آپ نے سنا ہے؟ لیکن 100 سال ہی گزرے تھے کہ میری پگڑی ہے تیری پگڑی ہے, جو اللہ تعالیٰ قرآن پاک کی آیت نمبر سورہ مومنین کی بیان کی, بعد میں لوگ اپنے دین میں مگن ہو گئے تو ہم نے ان کو ان کے حال پہ چھوڑ دیا. لہٰذا 100 سال بھی نہیں گزرے تھے کہ قبیلے کے جھنڈے الگ الگ ہونا شروع ہو گئے. لیکن آپ نے کیا مدینے میں قبیلے اور برادری کا کوئی جھگڑا سنا اس مسلمانوں نے؟ نہیں سنا. وہ ریاست مسلم ریاست تھی اور دین وہاں کا اسلام تھا. آج پاکستان میں لوگ مسلمان تو ہیں, شریعت اسلام نہیں ہے, لہٰذا جھگڑے ہیں. یہ روڈ پہ خون ہر بہہ رہا ہے, یہ نہا خون, اس کا جواب کون دے گا؟ اس لیے کہ مسلمان تو ہیں لیکن شریعت مطہرہ نافذ نہیں ہے, دین اسلام نہیں ہے, قبیلے برادری کے جھنڈے الگ ہیں, ذات برادری کے رخ الگ ہیں, مسلم و مطیع کوئی ہے نہیں اللہ تعالیٰ کا. ولا تموتن الا وانتم, ڈر ہی نہیں کہ میں مسلمان بے ایمان ہو کر مر جاؤں گا. لہٰذا عزیز دوستو بزرگو, آج شہر کراچی اور ہمارے ملک کا حال آپ دیکھیں تو بدامنی ہے, بدحالی ہے, ہر آدمی اپنے بے بسی کا ٹکڑا رو رہا ہے, مداوع کوئی حل نہیں ہے. لیکن اللہ تعالیٰ بیان فرماتا ہے کہ جب تم مسلم ہو جاؤ گے اور دین اسلام کو بطور اسلام دین قبول کر لو گے تو خوشحالی بھی آئے گی, ترقی بھی آئے گی, اور پھر مدینے کی طرح تم بھی لوگوں کے امام بن جاؤ گے. یہ وہ لوگ تھے جو کھجور کھاتے تھے, سوکھی روٹی اور پانی انہیں نصیب نہیں تھا, ان کو ہم نے کیسر و کسرا کی سلطنت عطا فرما دی, اس لیے کہ وہ مسلم ہو گئے اور اسلام کو انہوں نے بطور مذہب اپنا چن لیا اور تمام ذات برادری کے تعلق توڑ کر وہ اسلام کے نزدیک آ گیا. بزرگوں تو آپ دیکھیں کہ اللہ تعالیٰ نے رہنمائی بھی دی, سرفرازی بھی دی, اور پورے کیسر و کسرا جس کی لوگ خواہش کر سکتے ہیں کہ امریکہ پہ میرا قبضہ ہو جائے, وہ خواہش سے نہیں ہوتا, وہ انقلاب اور متضرر جدوجہد سے ہوتا ہے. انقلاب کی باتیں کرنے والے جو ہیں وہ سمجھ لیں کہ انقلاب صرف ایک ہی ہے, وہ شریعت محمدی کا انقلاب, کوئی فرانس کا انقلاب نہیں ہے, کوئی جرمنی کا انقلاب نہیں ہے, یہ تو ظلم کا انقلاب ہے, کسی ایک طاقت کو دوسری طاقت پر فوقیت دینے کا انقلاب ہے. لیکن شریعت محمدی کا انقلاب جو ہے لوگوں کو لوگوں سے جوڑنے کا انقلاب ہے, دلوں کو دلوں سے جوڑنے کا انقلاب ہے, ایک دوسرے کا بھائی بنانے کا انقلاب ہے, مہاجر و انصار کو ایک دوسرے کے ساتھ مضبوط رسی میں پرونے کا انقلاب ہے, قرآن کی ماننے اور چاہنے والوں کو ایک دوسرے کی خبر گیری کرنے کا انقلاب ہے, اپنے بھائی سے زیادہ اپنے مسلم بھائی اپنے روحانی بھائی کی فکر کا انقلاب ہے, یہ انقلاب شریعت محمدی کا انقلاب ہے. دعا بھی کرو اور عمل بھی کرو کہ انقلاب آئے گا, ضرور آئے گا, تو آئے گا شریعت محمدی کا انقلاب آئے گا, اور اس کے علاوہ کسی انقلاب کی کوئی گنجائش نہیں ہے. اگر امن چاہتے ہو تو انقلاب لاؤ. تو کیا انقلاب ہے فرانس آنے کے بعد؟ کیا وہاں لوگ سدھر گئے؟ یا ماسکو میں جو انقلاب آیا تو اس کے بعد کیا امن آ گیا؟ ایک انقلاب پھر اس کے پیچھے انقلاب پھر اس کے پیچھے انقلاب. انقلاب کی تاریخ ہے, روس کی اگر آپ تاریخ پڑھیں, فرانس کی آپ ایک تاریخ پڑھیں, انقلاب کی تاریخ ایک کے پیچھے ایک انقلاب, ایک کے پیچھے انقلاب. یہ جو مشرق وسطی کی سلطنتیں ہیں یہاں پہ دیکھیں, ایک کے پیچھے ایک انقلاب, ایک کے پیچھے کیا انقلاب ہے؟ اپنی پگڑی اونچا کرنے کا انقلاب ہے. لیکن شریعت محمدی کا انقلاب لوگوں کو مساوات دینے کا انقلاب ہے, عدل دینے کا انقلاب ہے, لوگوں کو ایک رسی میں پرونے کا انقلاب ہے, لوگوں کے دکھ درد بانٹنے کا انقلاب ہے, ایک دوسرے کی محسوس محبت سے جینے اور مرنے کا انقلاب ہے. لہٰذا صاحب بیان فرماتے ہیں کہ تمہیں موت نہ آئے اس حال میں کہ تم مسلم ہو, اور آپ کے سامنے میں نے مسلم کی تعریف کی, اور اللہ تعالیٰ یہ چاہتا ہے اور کہتا ہے کہ تمہارے میرے نزدیک تو دین صرف اسلام ہے. لہٰذا یہ جان لینا چاہیے کہ ذات برادری قبیلے جو ہیں صرف پہچان کا ذریعہ ہیں, اور اللہ تعالیٰ سورہ حجرات میں آیت نمبر 13 میں اس بات کو بیان کیا کہ ذات برادری قبیلے میں نے بنایا, یہ تم نے نہیں بنایا, یہ بھی میں نے بنایا. لیکن کیوں؟ سورہ حجرات کی آیت نمبر 13 بیان فرماتی ہے کہ لوگو, میں نے تم کو ایک مرد اور ایک عورت سے پیدا کیا, اور پھر تمہاری قومیں اور برادریاں بنا دی تاکہ تم ایک دوسرے کو پہچان سکو. در حقیقت اللہ کے نزدیک ہم سے سب سے زیادہ عزت والا وہ ہے جو تمہارے اندر سب سے زیادہ پرہیزگار ہے. اللہ تعالیٰ اس بات کو خود کہہ رہا ہے کہ ذات برادری جو ہے اس سے گھبراؤ نہیں, تو میں نے بنائی ہے پہچان کے لیے, ذریعہ بنایا ہے. لیکن تمہارے اندر جو سب سے بہترین میرے نزدیک ہے وہ تقویٰ والا ہے, پرہیزگار انسان میرے نزدیک ہے. وہ کہا کسی برادری سے پہلو میرے نزدیک پہچان قبیلے کی نہیں ہوگی, برادری کی نہیں ہوگی, کسی تنظیم اور جماعت کی نہیں ہوگی. میرے نزدیک تو صرف یہ دیکھا جائے گا کہ تم میں سب سے زیادہ پرہیزگار کون تھا, سب سے زیادہ رب سے رجوع کرنے والا کون تھا, سب سے زیادہ رب سے ڈرنے والا کون تھا, سب سے زیادہ اس کے آگے معذرتیں پیش کرنے والا کون تھا, سب سے زیادہ اس کے آگے توبہ کرنے والا, گرگرانے والا کون تھا, اور نیم شب کرنے والا کون تھا, اور آنکھوں کو میں سے آنسو کے قطرے بار بار گرانے والا کون تھا. میرے نزدیک صرف یہی ایک ڈالر ہے, یہی ایک کرنسی ہے جس کو پیمانے سے میں ناپوں گا اور کسی برادری سے نہیں پہنچاؤں گا. اور اگر یہ بات ہوتی تو نبی صلی اللہ علیہ وسلم فاطمہ سے ہرگز نہ کہتے کہ فاطمہ میرا ذات, میرا تیرا نسب, تیرا میرا رسول اور میرا پیغمبر اور تیرا باپ ہونا تیرے کسی کام نہیں آئے گا. اگر تو اللہ تعالیٰ کے نزدیک کوئی چیز مقام دے سکتی ہے تو تیرا تقویٰ ہے, تیرا خوف ہے, اللہ تعالیٰ سے تیرا رجوع ہے. لہٰذا سمجھ لیجیے کہ ذات برادری قبیلے پہچان کا ذریعہ, اس کا پرچار کا ذریعہ نہیں ہے. لہٰذا ہر ذات برادری قبیلے اور عزیت سے ٹھوکر مار کر ہمیں مسلم بن جانا چاہیے. اگر آپ چاہتے ہیں کہ تاری امت ہو اور اس کراچی میں امن ہو, اس ملک میں امن ہو اور بداری کی جگہ خوشحالی آئے, تو پھر ایک ہی درس دینا ہوگا, وقال اننی من المسلمین. پچھلا درس بھی میں نے اسی موضوع پہ دیا تھا, آج کا درس بھی تقریباً اسی موضوع پہ, وقال اننی من المسلمین. اعلان کرنا پڑے گا کہ میں پیاز کا چھلکا نہیں ہوں کہ پرت پہ پرت اتر جائے اور قوم سے قوم نکلتی جائے. یہ پیاز کا چھلکا ہے نا, ایک پرت اترے گی تو اس کے نیچے پھر دوسری پرت نکلے گی, پھر اترے گی پھر تیسری, پہلے کوئی موومنٹ بنے گی اس کے نیچے پھر ایک موومنٹ بنے گی, پھر اس کے نیچے پھر ایک, یہ چھلکے جو اترتے چلے جائیں گے. لیکن مسلم قوم ایک ہی قوم ہے, چاہے اس کا تعلق سوڈان سے ہو, چاہے اس کا تعلق پاکستان سے ہو, چاہے اس کا تعلق, دل ہمارے ساتھ دھڑکتے ہیں. کشمیر کے لیے ہمارے دل دھڑکتے ہیں, حماس والوں کے دل ہمارے لیے دھڑکتے ہیں, عراق والوں کے دل ہمارے لیے دھڑکتے ہیں, ہم ایران کے لیے تڑپتے ہیں. ہم چاہتے ہیں کیا مل جائے گا, اسلام ایران اتنی طاقت بن جائے گا, کیا مل جائے گا؟ تو تیل ہمیں فری کر دے گا؟ نہیں دوستو, تیل فری نہیں کر دے گا. لیکن ہمیں خوشی مل جائے گی کہ ہمارا ایک برادر مسلم ملک اتنی طاقت ہوگی. کیوں دعائیں کرتے ہیں خانہ کعبہ میں؟ اس لیے دعائیں کرتے ہیں کہ میرے بھائی کو اللہ تعالیٰ طاقت ادا کر دے گا, اس کی طاقت سے میری تخلیت ہو جائے گی. یہ مسلم برادری کا تصور ہے, یہ اسلام کا تصور ہے جو قرآن ہمیں دے رہا ہے. اور یہ بات اللہ تعالیٰ بیان فرما رہے ہیں, اذان ہو رہی, میں اپنے مسلموں کو متوجہ کرتا ہوں. یہ آئی اللہ نام تقو اللہ کا تفا دیں, اے لوگوں جو ایمان لائے اللہ سے ڈرو. خوف جب تک نہیں ہوگا ظلم ہوگا, خوف جب ہوگا ظلم نکل جائے گا. دیکھیں اللہ تعالیٰ نے قارون کو بھی طاقت دی, اللہ تعالیٰ نے فرعون کو بھی طاقت دی, اللہ تعالیٰ نے شداد کو بھی طاقت دی, اللہ تعالیٰ نے حامان کو بھی طاقت دی, سب کو طاقت دی. ہدایت نہیں دی تو طاقت ظلم میں بدل گئی, فرعون کا ظلم مشہور ہو گیا. اللہ تعالیٰ نے موسیٰ کو بھی طاقت دی, حضرت اللہ نے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو بھی طاقت دی, عیسیٰ علیہ السلام کو بھی دی, ابراہیم کو بھی دی, سلمان علیہ السلام کو تو دنیا کا سارا علم سکھا دیا. لیکن وہ طاقت رحمت میں بدل گئی, محمد صلی اللہ علیہ وسلم رحمت للعالمین ہو گئے. حضرت موسیٰ علیہ السلام فرعون کے دربار میں ایک طاقتور ترین شخصیت اسلام اور قرآن کی بنیاد پر بن کے کھڑے ہو گئے. حضرت سلیمان علیہ السلام جن کو اللہ تعالیٰ نے پورے جن و انس اور چرند اور پرند کی بولیاں سکھائیں اور ہوا اور جنوں کو ان کے قبضے پورا کر دیا, اگر وہ طاقت کا غلط استعمال چاہتے بہت کچھ کر سکتے تھے. لیکن اللہ تعالیٰ نے ان کی طاقت کو رحمت بنا دیا کہ جب ایک لشکر لے کر نکلے تو چوٹیوں کی راہ گزرگاہ وادی سے جب گزرے تو چوٹیوں کی ملکہ نے دیکھا کہ سلمان علیہ السلام کا لشکر آ رہا ہے, ہم تو ان کے پہلے تر رو لے جائیں گے. لہٰذا چوٹیوں کی ملکہ نے پکارا تمام چوٹیوں کو, کیا اپنے دلوں میں گھس جائیں, سلمان علیہ السلام کا لشکر آ رہا ہے, کہ انہیں خبر نہ اور ہم کچھ لے جائیں. اللہ تعالیٰ فرماتے ہیں کہ میں نے سلمان نے مخاطب کر کے چوٹیوں کی ملکہ کہا کہ ہماری طاقت تو رحمت کے لیے ہے, ہم ناک لوگوں پر ظلم نہیں کرتے. اللہ کی ہدایت سے نکلے ہیں, اللہ تعالیٰ کی ہدایت کے راستے پر سفر کر رہے ہیں. جن جن راستوں سے گزر ہوگا اللہ تمہیں بھی رحمت دینے والا ہے, تمہیں بھی عافیت دینے والا ہے, تمہیں بھی بچانے والا ہے, اللہ مجھے بھی بچانے والا ہے. لہٰذا چوٹیوں کی ملکہ مطمئن ہوگی, چوٹیاں سلمان کے لشکر وہاں سے گزر کے. طاقت اگر قرآن کے ساتھ ہو, ایمان کے ساتھ ہو تو رحمت ہے, طاقت اگر ایمان اور قرآن سے باہر ہو تو ظلم ہے, فساد ہے, بربریت ہے, عصبیت ہے, لعنت ہے, چاہے ہمارے ملک میں لعنت ہے. طاقت कुरान के बगैर है याद हर आदमी चल रही, हर आदमी वडेरा, हर आदमी सरकार, हर आदमी माई बाप, और रहमत के मानने वाले अल्लाह से डरने वाले बेताकत बेआसरा लोग आज भी दुनिया में इसलिए जिंदा है कि अल्लाह ने उनसे उसकी मदद का वादा किया है। दादा अल्लाह उनकी मदद करता रहता है, बुजुर्गो दादा इबादत में जान लेना चाहिए कि अल्लाह से डरना ही हमारे हक में है। अल्लाह से का खौफ, अल्लाह का खौफ दिलों में बसा लेना ही हमारे हक में है। जो अल्लाह के दिलों को अपने खौफ में, खौफ को अपने दिलों में बसा दे, फिर वो किसी से नहीं डरते, वो फिर अल्लाह से डरते हैं, उसी से मदद मांगते हैं, उसी से कहते हैं या कनाबुद हो या कनस्तईन, ऐ मेरे रब इबादत तेरी करते हैं, ज्यादा मदद भी तुझसे मांगेंगे, मेरे घर में पैसों की तंगी है, मेरे बच्चे की फीस नहीं है, जून जुलाई की फीस 7 देनी है, मेरी तनख्वाह तो 10,000 है, मैं 3 बच्चों की 3,000 फीस देने में बड़ी मुश्किल होती है, लेकिन मैंने मैं 6,000 कह दे दूंगा कि वो अल्लाह से मांगते तो अल्लाह उनकी मदद करता है। नहीं ऐसे तजुर्बात हमारे सामने, बेशक ऐसे तजुर्बात हमारे सामने है कि अल्लाह तआला ने ऐसे जराए से हमारी मदद कर दी है कि इज्जत भी रह गई, किसी के आगे हाथ भी नहीं लाना फैलाना पड़ा और मसला भी हो गया। जो अल्लाह से लॉ लगाते हैं कि अल्लाह उनकी तरफ लॉ लगाते हैं, जो अल्लाह से मांगते हैं अल्लाह गुनाह अता करता है, जो रहमत के साथ मांगते हैं अल्लाह उन्हें रहमत की उम्मीद नहीं दिलाता बल्कि रहमत उन पर निछावर करते हैं। लिहाजा इस बात को समझ लीजिए कि आयुल्लाजी ना मनु तकुल्ला आका तो कहते हैं लोगों, जो ईमान लाओ अल्लाह से डरो जैसे कि डरने का हक है, बोला तुम उतुन ना अल्लाह वन तुम मुस्लिम, और तुम्हें मौत ना है इस हाल में कि तुम मुसलमान हो, मुसलमानों के ना मरो, गैर मुस्लिमों के मरो। अजीब दोस्तों बुजुर्गो, और आखिरी खुतबे हज में भी मिर्ज़ा हाशिम ने यही बात की, ये बात क्या थी कि लोगों खबरदार हो जाओ तुम सबका खुदा एक है, किसी अरबी को किसी अजमी पर, किसी अजमी को किसी अरबी के, किसी काले को किसी गोरे पर, किसी गोरे को किसी काले पर, कोई फौकियत नहीं है। जो सूरह हुजरात में बात की जा रही है वही मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का खुतबा है कि जात बरादरी कबीले अल्लाह के नजदीक पहचान का जरिया नहीं है, ये तुम्हारी आपस में पहचान का जरिया है, तुम्हारे आपस में एक दूसरे से ताल्लुक जोड़ने का जरिया है, लेकिन अल्लाह के नजदीक पहचान का जरिया नहीं है। ये तुम्हारे लिए अल्लाह ने रहमत किया कि तुम्हारे जात बरादरी और कबीले तुम्हारी पहचान का जरिया बनाया है, लेकिन अल्लाह के नजदीक तो तुम्हारे अंदर सबसे ज्यादा मोतबर हुआ है, जो सबसे ज्यादा तकबा करने वाला है, जो सबसे ज्यादा खौफ खुदा रखने वाला है। और यही बात नबी सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं, इसलिए दीन जो है शरीयत मुहम्मदी से अलग नहीं है, जो कुरान है वो सुन्नत है, जो सुन्नत है वो कुरान है। ज्यादा हमें कुरान और सुन्नत दोनों को मिलाकर देखना चाहते हैं कि वाज़ह अहकामात क्या है, वाज़ह हिदायत क्या है। तो जिस दोस्त बुजुर्गों, आखिरी खुतबे में नबी सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं कि लोगों को खबरदार रहो, तुम सबका खुदा एक है, किसी अरबी को किसी अजमी पर, किसी अजमी को किसी अरब पर, और किसी गोरे को किसी काले पर, किसी काले को किसी गोरे पर कोई फौकियत नहीं है। अगर है तो तकवा इतबार के लिहाज से अल्लाह के नजदीक सबसे पसंदीदा, सबसे पसंदीदा अमल, नबी गवाही दे रहे हैं, नौजुबिल्ला कोई बात झूठ नहीं सकती। काफिर मुशरिकीन ने उस दौर में भी नबी सल्लल्लाहु अलैहि वसल्लम के सादिक और अमीन होने की गवाही दी, जब माजरे में इस्लाम नहीं फैला था और नबुवत नहीं मिली थी, उस जमाने में भी उनके सादिक और अमीन होने की गवाही दी। दुनिया से अल्लाह तआला ने गवाही दिलवाई है, उन काफिर और मुशरिकों से दिलवाई है जो उनके दुश्मन नंबर एक बन गए ईमान लाने के बाद, नबुवत के बाद, अल्लाह तआला ने उसी नबी के बारे में। और वही नबी हमसे कह रहा है कि किसी काले को अच्छी तौर पर, किसी काले को किसी गोरे पर कोई फौकियत नहीं, कोई फजूल नहीं। अगर है तो तकवा के बाद से अल्लाह के नजदीक सबसे ज्यादा इज्जत वाला वो है जो सबसे ज्यादा परहेजगार है। दोस्तों बुजुर्गों, क्यामत के दिन अल्लाह हमसे सब सब नहीं पूछेगा, हमसे नहीं पूछेगा तुम किसे, तुम्हारे खानदान में कितने बड़े बड़े बुजुर्ग गुजरे हैं, या तुम्हारे बाप दादा तो बड़े नमाजी परहेजगार लोग, लिहाजा मैं तुम्हें पढ़ देता, या राशिमान तुम तो लोगों को दस देते थे, लिहाजा तुम्हारा बच्चा जो है जन्नत में जाएगा। अल्लाह के नबी फरमाया, नहीं फातिमा, कभी नहीं समझना कि मेरे सब नजर से तुमको जन्नत और दूर जन्नत में चली जाओगी, तुम्हारा अमाल तुम्हें जन्नत के अंदर ले जाएगा। दादा ये समझ लेना कि मेरी जात बड़ी अच्छी है, मेरी बिरादरी बड़ी अच्छी है, मेरी बिरादरी में तो बड़े बड़े खानदान, बड़े बड़े बुजुर्ग, जैसा कि आज रिवाज है, क्या हरकतें कुछ हैं, लेकिन कभी बाप दादा पीर रहे होंगे तो वही पीर की खानदान चल रहा है, मौतुमों का खानदान चल रहा है, जो हरकत देखें अमल देखें तो सूरह इख़लास पढ़ने नहीं आती। अल्लाह का समाधान नहीं, हसब नसब से नहीं पहचाना जाएगा। लिहाजा क्यामत के दिन अल्लाह तआला तुमसे हसब नसब नहीं पूछेगा बल्कि तुम्हारा तकवा देखेगा, और वो तकवा दिलों में अल्लाह के खौफ को पैदा करने का नाम है। लिहाजा आज दोस्तों लोगों इसी बात की दावत है कि हम कुछ भी ना करें तो आज से कम अज कम अल्लाह का खौफ पैदा करें। जब अल्लाह का खौफ पैदा करेंगे तो कुरान से मोहब्बत भी बढ़ेगी, नमाज की तरफ दौड़ना भी में इजाफा हो जाएगा, नेकी की तरफ लपकने में भी इजाफा हो जाएगा, दोस्तों से मिलने मिलाने में اپنے اندر وہ تمام نکھار پیدا کرنے کی صلاحیت بھی پیدا ہو جائے گی جو تقویٰ کے قریب جاتی ہے. اور پھر ہمارے اعمال کو, ہمارے کردار کو, ہمارے گفتار کو دیکھ کر انسان سے انسان کی تعمیر افکار, تطہیر افکار ہوگا, اسی کے نتیجے میں ایک اچھا معاشرہ جنم لے گا جہاں امن ہوگا, سکھ ہوگا, چین ہوگا, بدامنی نہیں ہوگی, بدحالی نہیں ہوگی, لوگ ایک دوسرے کا حق مارنے والے نہیں بلکہ ایک دوسرے کا حق دینے والے ہوں گے, خود ہی نکال کے پوچھ رہے ہوں گے کہ آپ نے کھانا کھایا ہے, پر اس میں کوئی بھوکا تو نہیں رہ گیا, خود ہی لوگ ایک دوسرے کا حق پہنچا رہے ہوں گے. جب لوگ ایک دوسرے کا حق پہنچا رہیں گے تو پھر آپ دیکھیے گا کہ کس طرح یہاں پہ امن سکون آ جاتا ہے. لہٰذا کوشش اور ضرورت اس بات کی ہے کہ انسان کو امت کو تفرمے کے ڈالنے کے بجائے اتحاد امت کا درس دیا جائے, اور لوگوں کو ایک برادری اور ایک قبیلہ, وہ برادری ہے مسلم برادری اور ایک قبیلہ ہے وہ اسلام, اسی پہ ہم قائم ہو جائیں. واخر دعوانا الحمدللہ. بات اگر کسی کو پوچھنا, سوال اگر کوئی ہو تو اللهم يا اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. يا الله يا رحمان يا رحيم, اللہ ہم سب آپ کے دربار میں حاضر ہو گئے مولا, اپنے گناہوں کے ساتھ, اپنی معصیت کے ساتھ. اللہ ہم خطا کار ہیں, سیاہ کار ہیں, بد کردار ہیں مولا. اللہ لیکن ہم آپ کے بندے ہیں مولا, آپ کی طرف رجوع کرنا چاہتے ہیں, آپ کے تقویٰ کو دلوں میں جگہ دینا چاہتے ہیں. اللہ مسلم امتی ہو کر جینا چاہتے ہیں. اللہ ہمارے لیے رائے ہدایت کے تمام راستوں کو کھول دیجیے. اللہ ہمارے لیے شیطان کے شر سے ہمیں دور فرما دیجیے. اللہ ہمیں اپنا بندہ بن کر جینے کا تو حق عطا فرما دیجیے, توفیق عطا فرما دیجیے. اللہ قرآن کو ہمارا رہبر اور رہنما بنا دیجیے. اللہ اس رسی کو مضبوطی سے سام لینے کی ہمیں توفیق عطا فرما دیجیے. اللہ ہمیں موت نہ آئے اس حال میں کہ ہم مسلمان نہ ہوں. اللہ جب ہم مرنے لگ جائیں تو اللہ ہمارے پر کلمہ, ہمارے زبانوں پہ کلمہ حق جاری فرما دیجیے. اللہ جب تک زندگی دیجیے مولا اسلام کی زندگی دیجیے. اللہ جب ہم مرنے لگ جائیں تو ایمان کی موت نصیب فرما دیجیے. اللہ مظاہرین ہماری گناہوں کو بخش دیجیے, ہماری خطاؤں کو معاف فرما دیجیے. اللہ ہماری غلطیوں سے سرزنور فرما دیجیے. وصلی اللہ تعالیٰ علی خیر خلق محمد وعلی آلہ. اللهم اغفر لحينا وميتنا وشاهدنا وغائبنا وكبيرنا وصغيرنا وذكرنا وانسانا. اللهم من هيئته منا فهي الاسلام ومن توفيته منا فضل الرحمن. مولاي كريم مرحومہ کو اپنی جوار رحمت میں جگہ عطا فرما دیجیے. اللہ ان کے درجات کی بلندی عطا فرما دیجیے. اللہ ان کو جوار رحمت میں جگہ عطا فرما دیجیے. اللہ ان سے نیک معاملہ فرما دیجیے. اللہ ان کے نیک اعمال کا وسیلہ بناتے ہوئے اللہ ان کے تمام بد اعمالیوں کا خاتمہ فرما دیجیے. اللہ قیامت کے دن اللہ روز محشر نبی کام لازلہ عطا فرما دیجیے. اللہ ان کے تیک نیک اعمال کا وسیلہ بناتے ہوئے اللہ ان کی مغفرت فرما دیجیے. اللہ ہم سب کی مغفرت فرما دیجیے. اللہ ہم سب کو اپنے جوار رحمت میں جگہ عطا فرما دیجیے. حرم الرحمین ہمارے والد, ہمارے بزرگ, ہمارے بھائی بہن, ہمارے رشتے دار, اللہ جو ہم سے بچھڑ چکے مولا ان سب کو اپنی مغفرت سے نواز دیجیے. اللہ ہم بھی یہاں جائیں تو اللہ ہمیں بھی اپنی مغفرت سے نواز دیجیے. اللہ ہمارے نیک اعمال کو ہمارے لیے قبر میں اللہ وحشت سے دوری کا سبب بنا دیجیے. اللہ اسی کو ہمارا دوست اور رہبر بنا دیجیے. اللہ اسی کے ذریعے ہمارے قبر اور لحد میں اللہ نوروں کی بارش کر دیجیے. وصلی اللہ تعالیٰ علیہ خیر خلق محمد وعلیہ وسلم.